نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. لن تنالوا البر، چوتھا پارہ ہے، لن تنالوا البر حتى تنفقوا مما تحبون. جب تک تم اپنی پسندیدہ چیز سے اللہ کی راہ میں خرچ نہ کرو گے، ہرگز بھلائی کو نہ پا سکو گے، اور تم جو خرچ کرو اسے اللہ تعالیٰ بخوبی جانتا ہے۔ تورات کے نزول سے پہلے حضرت یعقوب علیہ السلام نے جس چیز کو اپنے اوپر حرام کر لیا تھا، اس کے سوا تمام کھانے بنی اسرائیل پر حلال تھے۔ آپ کہہ دیجئے، اگر تم سچے ہو تو تورات لے آؤ اور پڑھ کر سناؤ۔ اس کے بعد بھی جو لوگ اللہ تعالیٰ پر جھوٹ بہتان باندھیں، وہی ظالم ہیں۔ کہہ دیجئے کہ اللہ تعالیٰ سچا ہے، تم سب ابراہیم حنیف کی ملت کی پیروی کرو جو مشرک نہ تھے۔ اللہ تعالیٰ کا پہلا گھر جو لوگوں کے لیے مقرر کیا گیا، وہی ہے جو مکہ میں ہے، جو تمام دنیا کے لیے برکت اور ہدایت والا ہے۔ فیہ آیاتم بینات مقام ابراہیم، جس میں کھلی کھلی نشانیاں ہیں، مقام ابراہیم ہے۔ اس میں جو آ جائے امن والا ہو جاتا ہے۔ اللہ نے ان لوگوں پر جو اس کی طرف راہ پا سکتے ہوں اس گھر کا حج فرض کر دیا، اور جو کوئی کفر کرے تو اللہ تعالیٰ اس سے بلکہ تمام دنیا سے بے پرواہ ہے۔ آپ کہہ دیجئے کہ اہل کتاب، تم اللہ تعالیٰ کی آیتوں کے ساتھ کفر کیوں کرتے ہو؟ تم جو کچھ کرتے ہو اللہ تعالیٰ اس پر گواہ ہے۔ قل یا اہل الکتاب لم تصدون عن سبیل اللہ، ان اہل کتاب سے کہو، تم اللہ کی راہ سے لوگوں کو کیوں روکتے ہو اور اس میں عیب کیوں ٹٹولتے ہو؟ حالانکہ تم خود شاہد ہو، اللہ تعالیٰ تمہارے اعمال سے بے خبر نہیں ہے۔ یہ تھی آیت نمبر 92 سے 99۔ اس کا عنوان ہے راستے کی رکاوٹوں کو دور کر دو۔ چوتھے پارے کا آغاز ایک کتنی خوبصورت آیت سے ہوتا ہے کہ جو آیت صحابہ کرام نے سنی تو ان کی زندگی کی پسندیدہ چیزیں جو ان کے راستے کی رکاوٹ بن سکتی تھی اللہ کی طرف آنے کے لیے، انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے پیش کر دی۔ اللہ تعالیٰ امت مسلمہ کو ایک چنی ہوئی امت بنانا چاہتا ہے، اور یہ امت ایک خاص مقصد کے ساتھ دنیا میں لائی گئی، اور وہ مقصد ہم نے دوسرے پارے کے آغاز میں دیکھا کہ وَجَعَلْنَاكُمْ أُمَّةً وَسَطًا، اور یہ امت وسط بننا قربانی کی قیمت پہ ہوتا ہے۔ لیکن جب لوگ اپنی من پسند چیزوں کے بیچ میں گھرے رہتے ہیں تو قربانی دینا مشکل لگتا ہے۔ آج بھی آپ دیکھیے کہ جب آپ اپنے رشتہ داروں کے بیچ میں ہوتے ہیں، اس وقت دین پر عمل کرنا مشکل لگتا ہے۔ جب آپ اپنے گھر مال کمانے تجارت کی چیزوں میں ہوتے ہیں، اس وقت اللہ کے حکم ماننے تھوڑے مشکل لگتے ہیں۔ تو اللہ تعالیٰ نے یہاں ایک آسان سا نسخہ دے دیا کہ وہ مال جو تمہارے پاؤں کی بیڑی بنا ہوا ہے، اور وہ من پسند چیزیں جن میں تمہارا دل اٹکا رہتا ہے، اور وہ تمام سرگرمیاں جو تمہاری سوچوں کو تمہاری ذہنی صلاحیت کو دو طرف مائل کرتی ہیں، تم ان کو اللہ کے راستے میں قربان کر دو۔ اور اس آیت کا نازل ہونا تھا کہ صحابہ کرام کی طرف سے وہ منظر نظر میں آئے کہ جس کو آج تک دنیا میں یاد رکھا جاتا ہے۔ حضرت ابو طلحہ انصاری جو تھے، وہ اپنا باغ لے کے آگے، بیرہ نام کا باغ تھا، کہا کہ نبی اس کی چابیاں آپ رکھیے، مجھے یہ دنیا میں سب سے پیارا ہے، میں اس کو آپ کے ہاتھ پہ دیتا ہوں۔ آپ اگر احسن البیان کے پیج 161 پہ دیکھیں گے تو آپ کو یہ سب لوگوں کی باتیں مل جائیں گی کہ کیسے یہ لوگ تھے جنہوں نے ایک بات پہ پسند کی چیزیں دے دی۔ ام سلیم رضی اللہ تعالیٰ عنہ اپنے بیٹے 10 سالہ حضرت انس رضی اللہ عنہ کو لے آئیں، کہنے لگی اللہ کے نبی، مجھے اپنا یہ بیٹا سب سے عزیز ہے، میں اس کو آپ کی خدمت کے لیے وقف کرتی ہوں۔ اور انس ان خوش قسمت لوگوں میں کہ جنہوں نے اللہ کے نبی کی فزیکل خدمت کرنے کا شرف حاصل کیا، کہ یہ وہ صحابی ہیں کہ جن کو اللہ کے نبی نے دعا دی تھی ایک موقع پہ لمبی عمر اور کثیر العیال ہونے کی، اور یہ صحابہ کرام میں سے سب سے آخر میں فوت ہونے والے صحابی ہیں۔ اور جب یہ فوت ہوئے تو 90 سے زیادہ ان کے خاندان میں بیٹے پوتوں میں حافظ تھے اور عالم تھے دین کے، اللہ کے نبی کی دعائیں ان کو لگی تھیں۔ بہرحال اس طرح ہر ایک نے اپنے حصے کی ہر نیکی دی۔ ابن عمر کہتے ہیں ایک لونڈی مجھے بڑی پیاری تھی، یعنی ہر ایک نے اپنے دل کو ٹٹولا اور اس دل کے اندر جو چیز من پسند تھی اس کو لا کے پیش کر دیا۔ آج ہم اپنے آپ کو پوچھیں، اگر ایسی کوئی دعوت آج ہمارے سامنے ہو تو ہم اس وقت کیا کرتے ہیں؟ ہم جب اللہ کے راستے میں دینے بھی لگتے ہیں تو کیا دیتے ہیں؟ وہ چیزیں جو ہماری برس میں بوجھ ہوں، وہ کوائنز جو ہمیں بوجھل لگتے ہیں اس کو پکڑتے ہیں، چندے کے باکس میں ڈال دیتے ہیں۔ میں سوچتی ہوں اس وقت ہاتھ نہیں رک جاتا انسان کا کہ اللہ کے راستے میں ہم وہ پھٹے پرانے کپڑے جو اب اپنی الماریوں میں جگہ نہیں، جب پاکستان جانے لگیں گے تو سارے پرانے دے جائیں تاکہ وہاں سے نئے آئیں گے تو الماری میں جگہ بن جائے۔ ہم وہ فرنیچر دینا چاہتے ہیں جو ہمارے گھر میں اولڈ فیشنڈ ہو گیا، اب نیا آرڈر کیا، اب اس کو جان چھڑاؤ۔ اور بعض دفعہ زبردستی، چونکہ اب شپمنٹ پہنچنے والا ہے تو اٹھا کے جہاں مرضی رکھ دو، کسی مسجد کے باہر کچھ بھی، کہ اب یہ تم لے لو۔ کیا اللہ کے راستے میں ہم اپنی اترن دیں گے؟ کیا ہم اللہ کے راستے میں وہ دیں گے جو ہمارے پاس نہیں؟ چلے مال کی بات تو بہت بہت ہے. اس دور میں حقیقت میں مال کی کمی تھی اور مال دینے والے کی قدر بھی بہت تھی. اسی لیے اب جہاں صحابہ کرام کی قربانیوں کا تذکرہ پڑھیں گے سنیں گے مال, کسی نے گھر کا مال, کسی نے آدھے گھر کا مال, کسی نے اپنی تجارت, زمین کے ٹکڑے دیے, کیونکہ اس وقت میں مال تھا. آپ کبھی نہیں پڑھیں گے کہ کسی نے کہا کہ اللہ کے نبی ہم اپنا وقت لگا رہے ہیں, اللہ کے نبی ہم کچھ اور کرتے ہیں, کیونکہ جس چیز کی کمی ہوتی ہے اسی کی ویلیو ہے. سوال پیدا ہوتا ہے کہ آج کے دور میں ہمارے اسلام کو کیا چاہیے؟ کیا آج اسلام کو مال کی ضرورت ہے؟ ایسا نہیں ہے. آج بھی دنیا کے امیر ترین ملک مسلمان ملک ہیں, آج بھی دنیا کے امیر ترین لوگوں میں مسلمان شخص موجود ہیں. آج ملت اسلامیہ کو مال کی ضرورت نہیں. آپ جا کے بیت اللہ اور مسجد نبوی کو دیکھ لیجئے, دنیا میں کوئی ہی ایسی عمارتیں ہوں گی جتنی خوبصورت وہ بنی ہے. اس وقت امت مسلمہ کو ضرورت ہے تو وہ وقت کی ضرورت ہے, کیونکہ آج ہم میں سے ہر ایک وقت کی کمی کا شکار ہے. ہر بندہ یہ کہتا ہے کہ میرے پاس وقت نہیں, وقت نہیں. لہٰذا اگر آج کے دور میں ملت اسلامیہ کو ضرورت ہے تو ہماری سکلز کی ضرورت ہے, اس کو ہماری صلاحیتوں کی ضرورت ہے. اور آج امت مسلمہ کو ان ہاتھوں کی ضرورت ہے کہ جو اپنے ہاتھ بڑھائیں اور اللہ کے اس کلام کو پکڑ لیں. اس وقت میرے اور آپ سب کے سامنے یہ کتاب کی آیتیں حجت بنی بیٹھی ہیں. ہم میں سے جو وقت دے سکتا ہے وہ وقت لگائے گا, جو سکلز دے سکتا ہے وہ سکلز لگائے گا. کوئی آج ام سلیم جیسا نہیں کہ اپنے بچے کو پکڑ کے لے آئے اور کہے کہ اس کو اللہ کے راستے میں قبول کر لیا جائے. کیا آج کوئی بھی ایسا نہیں ہے کہ جو یہ کہہ دے کہ اللہ تعالیٰ مجھے جو سب سے پیارا ہے میں وہ دینے کو تیار ہوں؟ اور اللہ کے راستے میں لگانا در حقیقت اپنے آپ کو بچانا ہے. ام سلیم کے باقی بیٹوں کا, بچوں کا کوئی نام بھی نہیں سنے گا. انس کا نام کیوں آیا؟ کہ انہوں نے اسلام کو اپنا وقت دیا. تقریباً 200 کے قریب صحابہ کرام کے نام ملتے ہیں ٹوٹل, حالانکہ لاکھوں کی تعداد تھی. اللہ کے نبی جب دنیا سے گئے اس وقت صحابہ کرام لاکھوں میں تھے. کہاں ہیں وہ نام؟ وہ کہاں ہیں؟ وہ گم ہو گئے. وہ اپنے وقت کے ساتھ تھے. ایک وہ زندگی ہوتی ہے کہ انسان مرے اور اس کے پیچھے دو بچے اور ایک شوہر اور چند رشتے دار رونے والے ہیں, لیکن ایک وہ شخص ہے کہ جب وہ مرتا ہے تو اس کے لیے لاکھوں کے جنازے آتے ہیں. چاہے وہ جیل کی سلاخوں میں ایک وقت کے امام کے طور پہ مرنے والا شخص ہو, لیکن اللہ کیوں دلوں میں محبت ڈالتا ہے؟ ایک شخص مرتا ہے تو وہ ایک گھر کا نقصان ہے, اور ایک شخص مرتا ہے تو وہ امت کا نقصان ہوتا ہے. ہم اپنے آپ کو پوچھیں, آج تک کی 20, 25, 30, 40, 60, 70 سال کی زندگی کس کو دی؟ اس دنیا کو دی کہ جو دن بدن اب ہمیں اپنے راستے سے ہٹاتی جا رہی ہے؟ ان بچوں کو دی جو آج ہمیں اب اپنے لیے ایک بوجھ محسوس کرتے ہیں؟ ہم نے ان گھروں کو دی جن گھروں میں اب بہوؤں کا راج ہو گیا اور وہ پسند نہیں کرتی ہماری مداخلت؟ کل ہم دنیا سے جائیں گے, ہمارے ہاتھ میں کیا ہوگا؟ کیا ہم نئی کو بیچ چھوڑ کے جانا چاہتے؟ کیا ہم نہیں چاہتے کہ اس وقت کوئی ہمیں اسلام کے لیے قبول کر لے؟ میں کہتی ہوں ایسے وقت میں اگر کوئی سنسیئر کوشش سامنے آ جائے کہ جو واقعی اللہ کے پیغام کو لے کے اٹھنے والی ہو, تو ہمیں تو خوش قسمت سمجھنا چاہیے اپنے آپ کو. ایک وہ وقت ہوتا ہے لوگ کہتے ہیں ہماری مدد کرو, ہمیں قبول کرو, ہمارا مال لگاؤ, اور ایک وہ کوشش ہوتی ہے کہ جہاں اسلام پھیلتا ہوا اگر دکھتا ہے اور وہاں اگر کوئی اپنا وقت اپنی ایفرٹس لگاتا ہے تو وہ تو کسی کو کہنے کی بھی ضرورت نہیں پڑتی کہ ہم نے اس سال اتنا پروفٹ کمایا اور آج ہم نے اس سال یہ کیا اور وہ کیا. اللہ تعالیٰ ہمارے قبلوں کو بھی بدل دے, اور اس طرح سے پھر ہم اللہ کے راستے میں اپنے آپ کو دل جان جگر سے لگا دیں, اس لیے کہ یہ لگانا ہی اصل میں بچانا ہے ان شاء اللہ تعالیٰ. پھر اگلی چیز ہم نے اس میں خانہ کعبہ کے ناطے سے دیکھی کہ اللہ نے پہلا گھر دنیا میں جو ہے وہ کعبہ کو رکھا. حالانکہ اس کے بعد پھر ایک ایسا دور بھی آیا کہ جب بیت المقدس قبلہ بنا, لیکن بالآخر پھر خانہ کعبہ کو اللہ تعالیٰ نے چن لیا. اور یہ وہ وقت تھا خانہ کعبہ کو چننے کا کہ جب یہ بتوں سے بھر چکا تھا. اس بتوں کے بھرے ہوئے کعبے کو اللہ نے دوبارہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی صورت میں آباد کیا. اس لیے ہم سب کے لیے بہت ہی خوش ہونے کا موقع ہے کہ اگر آج ہمیں یہ دنیا تعفن سے بھری دکھتی ہے, آج اگر چاروں طرف ہمیں نافرمانیاں اور خرابیاں دکھتی ہیں, تو کیا بڑی بات ہے؟ کوئی بڑی بات نہیں. جب اللہ کے نبی نے کعبہ میں نماز پڑھی تھی تو وہاں بھی بت تھے, جب آپ نے پیغام دیا تھا تو وہاں بھی چاروں طرف سود اور رشوت اور زنا اور بدکاری عام تھی. صرف ہمت کرنے کی دیر ہے, کوشش کرنے کی دیر ہے. اللہ تعالیٰ ہم سب کو اسلام کے اس پیغام میں آگے بڑھ چڑھ کے لگانے والا بنا دے. آپ میں سے بھی جو تیار ہو اس کام پہ, بے شمار پروجیکٹس ہیں. آن لائن والوں کو خاص طور پہ اور یہاں والوں کو عام طور پہ کہوں گی کہ اس وقت جو کام آپ لوگوں کے سامنے ہو رہا ہے, آپ لوگ دیکھتے ہیں اللہ کی رحمت سے کہ دن رات قرآن پاک کی دعوت دی جاتی, نہ کبھی کسی کا نام لیا گیا, نہ کسی ادارے کا, نہ کسی انسان کا, کیونکہ ہمارا فوکس انسان اور ادارے نہیں. لیکن اگر آپ میں سے کسی کو ہماری یہ دعوت پسند آتی ہے تو پھر اللہ کے راستے میں اپنے آپ کو پیش کیجئے. ایک آن لائن پہ ہم نے فارم ڈالا ہوا ہے جوائن اس فارم کا, اس کو والنٹیئر فارم کہتے ہیں. حالانکہ والنٹیئر کا لفظ ہمارے ہاں ایک بڑا عام سمجھا جاتا ہے. میں سمجھتی ہوں کہ والنٹیئر کیا ہے, تطوع, خوشی سے, تعاون و کرہن, دل کی خوشی سے اللہ کی طرف آنا. آپ خود, آپ کے بچے, آپ کے مرد, کوئی ویب سائٹ کی ہیلپ, کوئی کمپیوٹر سپورٹ. میں تو حیران ہوں کہ اللہ تعالیٰ ان لوگوں سے کیسے یہ کام کروا رہا ہے. कि मैं तो सिर्फ छोटा सा हिस्सा डाल के हट जाती हूँ, और अल्लाह ताला इन सब काम करने वालों की जिंदगियों में, इनके मालों में और इनके घरों में बरकत दे। किस तरीके से नॉन स्टॉप ये आप लोगों के लिए काम करते हैं, आप भी इसके लिए तैयार हो सकते हैं, मोस्ट वेलकम। कोई किसी जगह किस हिस्से का काम करना चाहे, इंशाल्लाह ताला अल्लाह के पास उसका इसका बदला होगा, और अल्लाह ताला कभी अपने बंदों को जाया नहीं करता। या अय्युहल्लज़ीना आमनू इन तुतीउ फरीकम मिनल्लज़ीना ऊतुल किताबा यरुद्दूकुम बाद ईमानिकुम काफिरीन। ऐ ईमान वालो, अगर तुम अहले किताब की किसी जमात की बातें मानोगे तो वो तुम्हें तुम्हारे ईमान लाने के बाद मुर्तद यानी काफिर बना देंगे। गो ये जाहिर है कि तुम कैसे कुफर कर सकते हो बावजूद इसके कि तुम पर अल्लाह की आयतें पढ़ी जाती हैं और तुम में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मौजूद हैं। जो शख्स अल्लाह ताला के दीन को मजबूत थाम ले तो बिला शुबा इसे राह रास्त दिखा दी गई। ऐ ईमान वालो, अल्लाह से इतना डरो जितना उससे डरना चाहिए, और देखो मरते दम तक मुसलमान ही रहना। अल्लाह की रस्सी को सब मिलकर मजबूत थाम लो और फूट ना डालो, और अल्लाह ताला की इस वक्त की नेमत को याद रखो, जब तुम एक दूसरे के दुश्मन थे फिर इसने तुम्हारे दिलों में उल्फत डाल दी, बस तुम उसकी मेहरबानी से भाई भाई हो गए और तुम आग के घड़े के किनारे पहुंच चुके थे तो इसने तुम्हें बचा लिया। अल्लाह ताला इसी तरह तुम्हारे लिए अपनी निशानियां बयान करता है ताकि तुम हिदायत पालो। ये थी आयत नंबर 100 से 103। इनका टॉपिक है दुश्मन की चालों से होशियार रहो। ये दुनिया एक आजमाइश की दुनिया है, यहाँ हर वक्त इस बात का खतरा है कि शैतान आदमी के ईमान को उचक ले, इसलिए कि शैतान को पता है कि सबसे कीमती चीज़ किसी इंसान की है तो वो उसका ईमान है, और कोई इंसान अच्छा भला ईमान के रास्ते पे जा रहा होता है कि शैतान उसको उचक लेता है। और होता क्या है कि एक ऐसा भी वक्त आ जाता है कि फिर फरिश्ते उस बंदे की रूह इस हाल में कब्ज़ करते हैं कि वो ईमान से खाली हो। हम सबको इस दुनिया में बाहोश तरीके से रहना है और अपने ऊपर एक निगरानी को महसूस करना है। आप कहेंगे कि ईमान से दूरी क्या है कि इंसान कुफर की तरफ चले जाता है? क्या ईमान से दूर होना मुराद ये है कि इंसान फिर बेदीन हो जाता है? हमेशा ऐसा ही नहीं होता, बल्कि ईमान से दूरी ये भी है कि दीन के अहम मसले को गैर अहम बना के पेश कर दिया जाए और गैर अहम को अहम बना दिया जाए। जवाल के दौर में उम्मतों का यही हाल होता है कि वो असल दीन जो अल्लाह ताला की मोहब्बत और उसके दीन को फॉलो करना है उसको छोड़कर ऐसी छोटी छोटी चीज़ों पे ला देता है कि जिसकी वजह से फिर लोग मुसलमान होते हुए भी मुसलमान नहीं रहते। इन आयतों में अल्लाह ताला ने वातसिमू बिहब्लिल्लाहि जमीअन की बात की और कि तुम सब मिलकर एक रस्सी को पकड़ लो। ये रस्सी क्या है? ये तकवा की रस्सी है। ये अल्लाह से डरते और मरते दम तक हर मामले में वही रवैया अख्तियार करना जो अल्लाह के सामने जवाबदही के तसव्वुर से बनता हो, और ये रस्सी सिराते मुस्तकीम है। इस रस्सी से इन्हेराफ इंसान को फिर दूसरे दीन में दाखिल कर देता है। असल दीन की जो बुनियाद थी वो क्या थी? कि बंदा रब से डरे, उसको आखरत का फिक्र हो, जो दीन अल्लाह ने दुनिया में दिया उसको उसके बंदों तक फैला दे। लेकिन जब उम्मत में इख्तलाफ आता है तो होता क्या है कि छोटी छोटी बातों पे इतनी बहस होने लगती है कि वो गैर अहम जो है वो अहम बन के पूरे दीन का खुलासा ये लगता है कि शायद रफुल यदैन करना ही पूरा दीन है। ऐसे लगने लगता है कि शायद औरत के सजदे और मर्द के सजदे ही से पूरा दीन मुतल्लिक है। फिर ऐसी बहसें होने लगती हैं कि जिसकी वजह से हलाल और हराम को इतना बढ़ा के पेश कर दिया जाता है कि लोग असल चीज से हट जाते हैं। हम सब दीन का काम करने वाले खास तौर पे, हमारे लिए ये आयतें जो हैं ये कोड वर्ड्स होनी चाहिए। ये आयत नंबर 100 से 103 तक अगर हमारा अमल होगा तो अगली आयत 104 पे अमल करना आसान होगा। और उम्मत के लोगों को हर दौर में यही दावत दी जाती है कि लोगों को रब से जोड़ो, और जिसने रब को पहचान लिया उसको अपनी आखिरत की फिक्र लग जाएगी, और जिसको अपनी आखिरत की फिक्र लगेगी फिर वो छोटी छोटी बातों में नहीं जाएगा। वो ये नहीं कहेगा कि लोग क्या कर रहे हैं और क्या नहीं कर रहे, वो इन छोटी छोटी बातों से अपने आप को दूर करता है। और ऐसे ही लोगों को अल्लाह ताला ने इख्तलाफात के घड़े में पेश कर दिया। फिर इन आयतों में अल्लाह ताला ने दुश्मनों की एक साजिश का जिक्र किया। आई डोंट नो आपने किस सोच से सुना, मैं तो हिल रही थी उसको पढ़ते हुए। अल्लाह ताला कहते हैं तुम सोचो तो सही। दोबारा आपके शऊर को बेदार करने के लिए आयत का नंबर भी बोलूंगी, आयत नंबर 100। या अय्युहल्लज़ीना आमनू इन तुतीउ फरीकम मिनल्लज़ीना ऊतुल किताबा यरुद्दूकुम बादा ईमानिकुम काफिरीन। ऐ ईमान वालों, अगर तुम अहले किताब की किसी जमात की बातें मानोगे तो वो तुम्हें तुम्हारे ईमान लाने के बाद मुर्तद और काफिर बना देंगी। इनके गोल क्या है? कि तुम मुसलमान ना रहो। अल्लाह ताला हमें आगाह करता है। हम इन आयतों को कितने जोश से पढ़ते हुए आगे गुजर जाते हैं। हमें कोई कह दे फलां तुम्हारा दुश्मन है और वो तुम्हारी तिजारत के खिलाफ है, फलां तुम्हारा दुश्मन है वो किसी वक्त तुम्हारी जॉब से तुम्हें ले ऑफ करवा देगा, फलां तुम्हारा दुश्मन है वो किसी वक्त तुम्हारे पेपर्स को इलीगल करवा देगा, क्या सोचेंगे? कितनी एहतियात होगी? इससे बहुत बड़ी एहतियात की जरूरत है इस बात को सुनने के बाद कि दुश्मन तुम्हें तुम्हारे दीन से फेर देगा, और आज के दुश्मन का यही हदफ है। वो ये नहीं चाहते कि मुसलमान काफिर बने, वो ये नहीं चाहते कि मुसलमान यहूदी या नसरानी बने। हाँ, वो ये चाहते हैं कि मुसलमान मुसलमान न रहे, और आज वो इस हदफ में काफी हद तक कामयाब हो गए। पाकिस्तान में एक चर्च है और वहां के जो पादरी थे, किसी ने उनसे कहा कि आप हर साल लाखों खर्च करते हैं मिशनरी पे, इतना बेहिसाब आप खर्च करते हैं, लेकिन हम तो नहीं देखते कि कोई बहुत सारे मुसलमान ईसाई बने, तो आपको क्या फायदा हो रहा है ये माल लगाने का। तो उनके जो अल्फाज थे वो काबिले गौर है, कहने लगे कि हम कब कहते हैं कि मुसलमान ईसाई बने, हमारा हदफ बस ये है कि मुसलमान मुसलमान ना रहे, और हम इसमें कामयाब हैं। और इसके लिए उन्होंने हमारे जहनों पे हमले किए, इस पे उन्होंने हमारे नौजवान नस्ल पे हमले किए, इस पे उन्होंने हमारी जिंदगी गुजारने के स्टाइल पे हमले किए। अल्लाह ताला ये नहीं कहता कि आप इनसे बुरा करो, इनसे लड़ो, इनसे भिड़ो, नहीं, इतात ना करो। असल जो नॉन मुस्लिम के साथ रिलेशन है, इंशाल्लाह आगे एक आयत आएगी, चारों दर्जे लिखाऊंगी आपको, इसी बारे में आएगी अल्लाह के हुक्म से। लेकिन यहाँ ये बात जहन में रखिए कि अल्लाह चाहता है कि तुम इनको अपनी मोहब्बतों का महवर ना बनाओ, ये तुम्हारी वफादारियों का सिंबल ना बन जाए। ऐसा ना हो कि इबादत में तो काबा को बैतुल्ला को किबला बनाओ और तुम्हारी शादियों के किबले जो हैं वो हिंदू के बन जाएं, और तुम्हारे जिंदगी गुजारने के पैटर्न जो हैं वो किसी और मुल्क में बन जाएं, और तुम्हारे लिबास किसी और मुल्क में सिले। लेकिन अफसोस की बात है कि मुसलमानों ने कुरान के इस मशवरे को माना नहीं, उन्होंने इतात तो क्या करनी थी, इतबा करने लग गए। इत्तबा क्या होती है? फुट स्टेप पे चलना। कोई आपको ना भी कहे कि ये करो तो आप करने लगते हैं। नतीजा क्या हुआ कि आज सोच बदल गई, आज अल्लाह के नबी और उनके सहाबा हमें अजनबी लगने लगे। ऐसे लगता है कि हमारी सोच उनसे नहीं मिलती, वो तर्ज़े जिंदगी नहीं मिलता। और याद रखिए कि अगर आज मुसलमान इस दर्जे पे पहुंचे तो कुफार को ये आसानी से नहीं मिला, बहुत मेहनत की है उन्होंने हमें इस दर्जे पे लाने के लिए। आज हम मुसलमान इस उम्मीद पे उनके इशारों पे नाचते हैं कि शायद हमें इज्जत मिल जाए, लेकिन हुआ क्या, न दुनिया के रहे न दीन के रहे, न खुदा मिला न विसाले सनम। कुछ ऐसी बातें आप शायरों की जुबान से भी पढ़ते हैं। अल्लाह ताला हमें यहाँ बताता है कि लोगो, तुम अगर अपने दीन पे जम जाओगे, तुम अल्लाह के नबी को दूसरों के नुक्ते नजर से मत देखो, वो तो न जाने क्या कुछ बोलेंगे उनके बारे में। एक शायर है, मैं नाम नहीं लेना चाहती, हमेशा आदत नहीं है ताकि इंतशार न फैले, यानी नॉन मुस्लिम है, उसने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के वाकये मेराज को पढ़ा और उस पे शेर कहे, और उसमें नऊज़ु बिल्लाह सुम्मा नऊज़ु बिल्लाह, कहते मैं जहन्नुम में गया और मैंने सारे दर्जे देखे और इन मुसलमानों के नबी को सबसे आखिरी दर्जे में देखा। आप क्या समझते हैं, हम तो इस दुनिया में बैठे, हमने तो अपना कुरान नहीं पढ़ा, उन्होंने आपकी सीरत पढ़ डाली, उन्होंने आपके कुरान को पढ़ा, लेकिन किस लिए पढ़ा, कि वो आपको जायल करें। इसी तरह एक शख्स कहता है कि मुसलमानों में खिंजीर इसलिए हराम है कि नऊज़ु बिल्लाह जब इनका नबी फौत हुआ तो उसकी लाश को खिंजीरों ने खा लिया। आप क्या समझते हैं, ये बातें कहते हुए भी दिल पे चोट पड़ती है, तो क्या उस वक्त चोट नहीं पड़ती जब हम अपने दीन पर नहीं आते। हम अपने दीन पे कितने हैं, कभी सोचे तो सही, आज हम दीन पे भी इतने ही है कि बस नमाज पढ़ लो, रोजा रख लो, सो जाओ, खा लो, पी लो, मस्जिद में जाओ, तरावी पढ़ लो। इससे अगला स्टेप कब आएगा, कब आएगा कि हम इस दीन को अपनी जिंदगी का एक मिशले राह बना के जाएंगे। आज कितनी तेजी से इल्हाद फैल रहा है, आज कितनी तेजी से हमारी नस्लें हमारे हाथों से जा रही हैं, हमें इसका एहसास नहीं। पहले तो गैर पूछते थे कि इस्लाम में ये और वो क्यों है, आप मुसलमान बच्चे पूछते हैं कि माँ बताओ क्या वाकई इस्लाम सच्चा दीन है। आप सोचिए हम क्या तोहफे दे रहे हैं। इन आयतों में इंसान को हिला दिया जा रहा है। अगली आयत के साथ मजीद थोड़ी सी बात करेंगे।